नमस्कार, कार्यक्रम पानी र सरसफाईमा तपाईलाई स्वागत छ। म पिटी लोप्चन। कार्यक्रम पानी र सरसफाई, खाने पानी, सरसफाई, स्वच्छता र पोषण सम्बन्धी रेडियो कार्यक्रम हो। यो कार्यक्रम हरेक बिहिबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com एकैसाथ सुन्न सक्नुहुन्छ। कार्यक्रम पानी र सरसफाई एसियाफ र डीएफआईडीको सहयोग र लाङटाङ संरक्षण सरोकार समाज ल्याकोस, घेरकुटार युवा क्लब नुवाकोट तथा एकीकृत ताड़ी विकास समाज नेपालको समन्वयमा कम्युनिकेशन कर्नरले तयार पारेको हो। एसियाफ आपतकालीन अवस्थामा प्रतिकार्यका साथै खानेपानी तथा सरसफाई, पोषण तथा स्वास्थ्य, खाद्य सुरक्षा तथा जीविकोपार्जन र मानसिक स्वास्थ्य तथा हेरचाहको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय गैर सरकारी संस्था हो। एसियाफ अहिले नुवाकोट, रसुवा, नवलपरासी, मकवानपुर लगायतका जिल्लामा खानेपानी, सरसफाई र पोषणको क्षेत्रमा कार्यरत छ। कार्यक्रम पानी र सरसफाईको आज 220 अंक हो। आजको कार्यक्रममा हामी खानेपानी र सरसफाईमा सुशासनको आवश्यकता, सुशासन कमजोर हुँदा खानेपानी र सरसफाईमा पर्ने असर, सुशासनलाई प्रभावित बनाउने तत्व र सुशासन कायम गर्ने तरिकाका विषयमा चर्चा गर्छौं।
जुन आफ्नो अधिकारको बारे सचेत भएर त्यो अधिकार माग्ने र त्यसलाई पूरा गर्न आफ्नो जिम्मेवारी पनि वहन गर्ने, माग्ने मात्रै होइन, हामी कहाँ के हुन्छ हरेक चिज माग्ने मात्रै तर कसैले पनि आफ्नो जिम्मेवारी चाहिँ वहन गर्न चाहिँ तयार नहुने अवस्था हो।
सुशासन तपाईँ हाम्रा लागि नयाँ शब्द होइन। सुन्दै र पढ्दै आएको सुशासन शब्दको शाब्दिक अर्थ कुनै पनि शासन व्यवस्था सही तरिकाले सञ्चालन हुनु भन्ने हुन्छ। सुशासन राज्यका निकायमा मात्र होइन सार्वजनिक सेवा प्रवाहका लागि स्थापना भएका सबै संस्थामा हुन आवश्यक छ। सहभागिता, जवाफदेहिता र पारदर्शिता तथा विधिको शासन सुशासनका आधार स्तम्भ हुन्। यसको अभावमा सुशासन छिन्न भिन्न हुन्छ र सुशासनको अभावमा भ्रष्टाचार मौलाउने, शक्तिमा रहेकाको मनोमानी हावी हुने, नागरिकले सेवाको गुणस्तर नपाउने जस्ता विकृति र सामाजिक द्वन्द बढ्दै जान्छ। खानेपानी र सरसफाईमा सुशासन किन आवश्यक छ त? हामीले यही प्रश्न हेल्भेटास नेपालको एकीकृत जलस्रोत व्यवस्थापन कार्यक्रमका सुशासन तथा पैरवी प्रबन्धक योगेश पन्तलाई सोधेका छौं।
जुन हिसाबले पिउने पानी गुणस्तरीय हुनुपर्ने हो, जुन मात्रामा पुग्नुपर्ने हो, त्यो पुगेको छैन। नेपाल सरकारले नै निकाल्ने तथ्याङ्कले के देखाउँछ भन्दाखेरि, हाम्रो देशमा करिब करिब भएका 42-41 हजार चान्चुन छन् होइन, ती योजनाहरूमध्ये 25% मात्रै राम्ररी चलिराखेका छन् र 35%मा सामान्य मर्मत सम्भारको आवश्यकता परिराखेको छ भने बाँकी त तपाईँको चाहिँ चल्दैनन् भन्दाखेरि, हामीले तथ्याङ्कमा त्यति 83% पुग्यो भने पनि तपाईँको गुणस्तरीय सेवा चाहिँ पुगेको छैन। त यसबाट के देखियो भन्दाखेरि, हाम्रो जुन हामीले योजना बनाउँछौँ त्यसको सुचारूपण हाम्रो लागि ठूलो चुनौती छ र त्यो मुख्यतः सुशासनसितै जोडिएको कुरो हो। हामीले योजना बनायौँ, सामान्यतया खानेपानीका योजनाहरू सामान्य अवस्थामा 20 वर्षको लागि चाहिँ तपाईँको डिजाइन गरिन्छ र मलाई लाग्छ थुप्रै योजनाहरू त्यो यसको डिजाइन अवधि चाहिँ बाँध्दैन होइन।
खानेपानीको गुणस्तर तथा खानेपानीको दिगोपनासँग सुशासन कसरी जोडिन्छ त? सुशासनले कसरी मद्दत पुर्याउँछ यो खानेपानी गुणस्तर र खानेपानीको दिगोपना तथा सुचारूपनामा?
एउटा निश्चित अवधिको लागि योजनाहरू बनाइन्छ, तिनीहरूको आयु हुन्छ र त्यो आयुसम्म चल्दैन। त यो तपाईँको नितान्त के हो भन्दाखेरि सुशासनको कुरो हो। अब यो कुन अवस्थामा चल्दैन, कि त तपाईँको यो प्राकृतिक विपदहरू जो हाम्रो तपाईँ हाम्रो नियन्त्रणभन्दा बाहिरका कुराहरू हुन् होइन, तपाईँको बाढी आयो, पहिरो आयो होइन, त्यो संरचना नै पुरा चाहिँ भत्काइदियो, अथवा अब त्यो मुहारै तपाईँको चाहिँ सुक्ने भन्छन्, सर्ने भन्छन् होइन, यो अनि वातावरणीय प्रभावका कुराहरू छन्, त्यो अवस्था एउटा हो भने त्योभन्दा बाहेक सबै तपाईँ हामी जो मान्छे त्यसमा संलग्न छौँ हाम्रो कमजोरीले गर्दाखेरि त्यो चल्दैन। एउटा त आयो कि त के भन्छ भन्दाखेरि, एउटा त्यसको सर्टेन प्राविधिक तपाईँको यसको स्तर हुन्छ, स्ट्यान्डर्ड हुन्छ, त्यो पुरा गर्नु पऱ्यो होइन, प्राविधिक त्यो चाहिँ प्रविधिहरू अप्नाउनु पऱ्यो, त्यस्तै प्रकारले निर्माण सामग्रीको उपयोग गर्नु पऱ्यो, त्यो गरेन भने पनि तपाईँको योजना चाहिँ चलेन होइन। र अब अर्को के आयो, तपाईँको जिम्मेवारीको कुरो होइन, जिम्मेवारी बनाइदिने निकायको जिम्मेवारी छ र अब हाम्रा धेरै जसो के छन् भन्दाखेरि, अघि मैले भने 41 हजार जति जुन योजना भनेको थियौँ त्यसमा 38 के अझ 39-40 हजार नै साना योजनाहरू होलान् कि ठुलो योजना त हाम्रो देशमा छैन। ती साना साना 20 घरदुरी 25 घरदुरी 100 घरदुरीका योजनाहरू जो देशभरि एकदम दुर्गम ठाउँहरूमा छन् छरिएर रहेका छन् त्यसलाई चाहिँ स्थानीय समुदायले नै चलाउँछ। त्यसैले हामीले सुशासन भन्दाखेरि सधैँ के हुन्छ भन्दाखेरि एउटा ठुला निकायहरूलाई मात्रै तपाईँको चाहिँ जिम्मा चाहिँ लगाइदिने दोष लगाइदिने होइन, तर उपभोक्ताको आम मानिसहरूको पनि तपाईँको यो योजनाहरू चलाउनको दायित्व छ, त्यो पनि एउटा सुशासनको अङ्ग हो। ती साना साना योजनाहरूलाई स्थानीय स्तरमा उपभोक्ता समिति गठन गरेर चलिराखेको छ, सरकारको संयन्त्र ती सबै योजनाहरूमा तपाईँको पुग्न सक्दैन होइन। 40-41 हजार योजना ती साना साना छन् भने त्यहाँ तपाईँको उपभोक्ता समितिहरूको उपभोक्ताहरूको पनि आफ्नो जिम्मेवारी छ। त्यसैले अब यो सुशासनले यो कुरा सिकाउँछ होइन, तपाईँको सबैले जिम्मेवारी चाहिँ राम्ररी लिने अनि निर्माण गर्दाखेरि एउटा जुन प्रक्रिया तपाईँको चाहिँ पद्धतिहरू बनाइएको छ त्यसमा कुनै किसिमको तपाईँको तलमाथि नगरिकन त्यसलाई चाहिँ अनुसरण गर्ने, त्यस्तै तपाईँको निर्माण सामग्री तोकिएको छ त्यो एउटा चाहिँ विज्ञान हो वैज्ञानिक हिसाबले यसमा यति सिमेन्ट चाहिन्छ यति चाहिँ किसिमको तपाईँको फलाम लाउनुपर्छ होइन, यति चाहिँ कङ्क्रिट चाहिन्छ यो किसिमको तपाईँको यसको चाहिँ बनोट हुनुपर्छ भन्ने यी कुराहरू छ नि, सबैको एउटा विधि छ विधान छ र त्यसलाई फलो गर्नु पऱ्यो होइन, त्यसलाई चाहिँ अनुसरण गर्नु पऱ्यो। त्यो भयो भने हाम्रो के हुन्छ योजना चाहिँ चल्छ। र अब अर्को कुरा आयो तपाईँको उपभोक्ता समितिको जिम्मेवारीको कुरा गरेको थिएँ मैले, उनीहरूलाई जिम्मेवार बनाउनुको साथसाथै उनीहरूको क्षमता अभिवृद्धिको पनि कुरा आयो होइन, यो पनि तपाईँको सुशासनको पाठ हो। त्यसैले मलाई के लाग्छ भने यदि हामीले सुशासनका तत्त्वहरूलाई सुशासनको तपाईँको प्रक्रिया र पद्धतिहरूलाई हाम्रो योजना तर्जुमाको चरणबाटै चाहिँ राम्ररी अनुसरण गर्न सक्यौँ अवलम्बन गर्न सक्यौँ भने हाम्रा योजनाहरू जो अहिले देशमा एउटा ठुलो चाहिँ समस्याको रूपमा रहिराखेको छ सुचारूपना भनेर भन्छौँ हामी बनाउँदाखेरि बनाउने तर बनाइसकेपछि त्यसले त्यसको डिजाइन लाइफ आफ्नो आयु चाहिँ पुरा नबाँच्ने होइन त्यो समस्याबाट चाहिँ मुक्ति पाउँछ।
देशभरि चलिरहेका जति पनि खाने पानी योजनाहरू छन् साना तथा ठुला, हामी जसरी सुशासन स्थापना हुनुपर्छ भनेर कुराकानी गरिरहँदा त्यहाँ सुशासन कमी छ है भन्ने नै हो। यो सुशासनका बाधक तत्त्वहरू अथवा सुशासनलाई बिथोल्न खोज्नेहरू को को हुँदो रहेछन् र किन हुँदो रहेछन्?
सुशासन भन्दाखेरि अब हामी यी धेरै ठुलो यसको सैद्धान्तिक र यसको दार्शनिक चाहिँ त्यसमा नजाउँ, हामी यसलाई प्रायः के भन्छ एकदम यो व्यवहारिक रूपले आम मान्छेले बुझ्ने कुरा के हो भन्दाखेरि सुशासन भनेको हामीसित कुनै स्रोत छ भने त्यो स्रोत सरकार राख्ने सबैले त्यसको बारेमा जानकारी हुनु पर्यो अनि ती जानकारी भइसकेपछि ती सरकारवालाहरूकै निर्णय अनुसार त्यसको चाहिने के अरे उपयुक्त चाहिँ प्रयोग हुनु पर्यो होइन। र अर्को के कुरा भन्दाखेरि अब त्यो स्रोत प्रयोग गर्न होइन तपाईँको सार्वजनिक पद धारण गर्छ नि विभिन्न तपाईँको योजना बनाउँदाखेरि उसले जिम्मेवारी कानुनी रूपले नै चाहिँ वहन गरेको हुन्छ, तपाईँको सम्बन्धित कार्यालयको चाहिँ मान्छे होला कर्मचारी होला अथवा निर्माण समितिमा बस्ने उपभोक्ता समितिमा बस्ने मान्छेहरू होलान् होइन, यी सबैका आआफ्ना जिम्मेवारी हुन्छन्। र अब जिम्मेवारी पुरा नगरेको बेला चाहिँ के गर्ने त होइन, अनि यहाँ जवाबदेहिताको कुरा आयो कि हरेक मान्छे आफूले गरेको कामको लागि जिम्मेवार हुनु पर्यो, यो नै हो यो तपाईँको समग्र यसको व्यवहारिक परिभाषा चाहिँ। हामीसित स्रोत छ, स्रोतको बारे चाहिँ सरकारवाला सम्बन्धित सबैले जानकारी पाउनु पर्यो र उनीहरूकै तपाईँको निर्णय अनुसार त्यसको उपयोग हुनु पर्यो, उपयोग असाध्य राम्रो हुनु पर्यो, उपयुक्त हुनु पर्यो, उपयोगका धेरै उपयोग हुन सक्छन् तर उपयुक्त उपयोग सबैभन्दा राम्रो उपयोग, र त्यसपछि त्यो प्रक्रियामा समावेश मान्छेहरू जो जिम्मेवार मान्छेहरू छन् उनीहरूले आआफ्नो कामको लागि जवाफदेही हुनु पर्यो। र हामी कहाँ अहिले कुरा गर्नुहुन्छ भने हामी कहाँ पारदर्शिताको कुरा छ त्यो भइराखेकै छ केही हदसम्म, तपाईँको सहभागिताका कुराहरू पनि छन् र हाम्रो सबैभन्दा कमजोर पछि के देखिन्छ भने जवाफदेहिता। के मान्छे गल्ती कहीँनिर केही भइसक्यो भने त्यसको जवाफदेही कोही पनि हुँदैन, त्यो पक्ष हामीले जवाफदेही चाहिँ बनाउन सकेका छैनौँ। यो चाहिँ सबैभन्दा हाम्रो सुशासनको कुरा गर्दाखेरि हाम्रो चाहिँ चुनौतीपूर्ण कुरो चाहिँ यही जस्तो लाग्छ मलाई।
गाउँमा एउटा कुनै खानेपानी आयोजना सञ्चालन भयो, त्यो आयोजनामा सहभागिता जनाउने, पारदर्शिता कायम गर्ने अनि यहाँले अहिले भने जस्तै गरी जवाफदेहिता वहन गर्ने, यो कुराबाट मानिसहरू किन पछाडि पर्दो रहेछन् त?
यो असाध्यै समसामयिक चाहिँ प्रश्न तपाईँको छ के भन्दाखेरि सुशासनलाई तपाईँको कायम गराउने कुराहरू यसका विभिन्न बाटाहरू छन् होइन। अब यो सुशासन माथिबाटै हाम्रो भनौँ न माथिको तहबाटै चाहिँ एकदम सुध्रिँदै आएर तल पनि पुग्छ, तलबाट तपाईँको चाहिँ माग गर्दै गएर माथि पनि पुग्छ होइन। बटम अप र टप डाउन एप्रोच चाहिँ दुईटै यसका हुने भए। अब हामी कहाँ के छ भन्दाखेरि, हामी अहिले लामो समयबाट हामी चाहिँ यो के भन्छ राजनीतिक संक्रमणमा छौँ, परिवर्तन भएको उसमा मार्गमा देश हिँडिराखेको छ। हाम्रो चाहिँ एकदम निरन्तर तपाईँको के भन्छ यो सरकार परिवर्तनका कुराहरू छन्, स्थायित्व भइराखेको छैन। एउटा सरकारले आफ्नो तपाईँको पुरै कार्यकाल चाहिँ आफ्नो कार्यकाल पुरा गर्न पाउँदैन, होइन? यस्तो बेलामा के हुन्छ भन्दाखेरि तपाईँको हामीले माथिबाट भएर आउने सुशासनको लागि चाहिँ अब टाइम लाग्छ। ऐन कानुन बने अनि कानुन राम्ररी कार्यान्वयन गरिदिने, होइन? सबै राज्यको संयन्त्रहरू सबै चुस्त दुरुस्त हुनेर त्यसले चाहिँ आफ्नो काम गरे भने त सुशासन त्यहाँबाट पनि भयो। तर अब यो संक्रमणकालीन अवस्थामा त्यो पछि चाहिँ अलिक कमजोर हुन्छ, होइन? अब विभिन्न छ तपाईँको राजनीतिक एजेन्डा नै एकदम प्रमुख भएर आउँछ, होइन? त यस्तो अवस्थामा पनि हामी चाहिँ के अरे के छ भन्दाखेरि अर्को उपाय सुशासन कसको लागि चाहिन्छ भन्दाखेरि आम मानिसको लागि हो नि, तपाईँको उपभोक्ताको लागि हो। त्यसैले उपभोक्ता तपाईँको एकदम तल्लो तहबाट नै त्यो सशक्त हुनु पऱ्यो कि, होइन? हामी कहाँ नभइराखेको भनेको कुरो त्यो उपभोक्ता आफ्नो अधिकारको बारे सचेत भयो र त्यो अधिकारलाई चाहिँ नि अधिकार मात्रै माग्ने होइन कि जिम्मेवारीपूर्वक त्यो अधिकारमा दावा गर्ने, होइन? त्यो चरणमा भयो भने मलाई लाग्छ यो तपाईँले अघि भनेको कुराहरूमा बिस्तारै सुधार हुँदै आउँछ। मानिस चाहिँ तपाईँको सहभागी मानिसले चासो राख्न थाल्छ नि।
भनेपछि उपभोक्ता सुसूचित नहुँदाखेरि पनि यो सुशासनमा चाहिँ समस्या पार्छ, यसले सहभागिता जनाउने कुरा, आफ्नो अधिकार माग्ने कुरा, या त त्योभित्रको पारदर्शिताको कुरा।
एकदमै एकदमै हो त्यो चाहिँ। अब हामी कहाँ तपाईँले जस्तो भन्नुहोस् न, अब केही सहरी एरियाहरूमा हाम्रा चाहिँ सञ्चार के अरे जगतहरू छन्, केन्द्रित छन्, होइन? तपाईँको थुप्रै चेतनामूलक कार्यक्रमहरू हुन्छन्। तर तपाईँको विकट ग्रामीण क्षेत्रहरूमा अहिले पनि त्यस्ता तपाईँको चेतनामूलक कार्यक्रमहरू, तपाईँको यो हाम्रो सञ्चार क्षेत्रको मिडियाको पहुँचको कुराहरू, होइन, अब नागरिक सङ्गठनको सक्रियताको कुराहरूमा अझै हामी पछाडि छौँ। त त्यसले के गर्यो भन्दाखेरि मानिसहरूलाई जुन आफ्नो अधिकारको बारे सचेत भएर त्यो अधिकार माग्ने र त्यसलाई पुरा गर्न आफ्नो जिम्मेवारी पनि वहन गर्ने, माग्ने मात्रै होइन, हामी कहाँ के हुन्छ हरेक चिज माग्ने मात्रै तर कसैले पनि आफ्नो जिम्मेवारी चाहिँ वहन गर्न चाहिँ तयार नहुने अवस्था हो। त्यसैले उपभोक्ता सबभन्दा पहिला उपभोक्ताले सचेत बनाउने कुरो चाहिँ आवश्यक छ, होइन? तपाईँको कुरासित म चाहिँ एकदम सहमत छु। एउटा म तपाईँलाई सानो उदाहरण दिन्छु। हामी जस्तो भन्नुहोस् न गाउँतिर गएर काम गर्छौँ, आम मानिसहरूमा सम्बन्धित निकायमा जाने, आफ्नो अधिकार दाबी गर्ने, होइन, कुनै चिज चाहिँ अब भत्क्यो बिग्रियो भने गएर गुनासो गर्ने, त्यो नै मैले अभाव देख्छु कि। मान्छेले के सोच्छ होइन यो गरेर के हुन्छ र, होइन, हुँदैन भन्ने नकारात्मक किसिमको। पहिला त ऊ सचेतै छैन, सचेत भइसकेपछि छ जाने छ भने पनि ए भनेर के हुन्छ र कसले गर्ने हो भन्ने टाइपको छ। अनि त्यो भन्यो भने के भयो भन्दाखेरि बिग्रिएको काम त कहिले नसप्रिने भयो, होइन? त्यसैले सबैभन्दा पहिला हामी चाहिँ हामीले यो सुरुवात गर्ने भनेको उपभोक्ताको चेतना र उनीहरूको सशक्तिकरण, है? त्यो चिज गर्दै गयौँ भने मलाई लाग्छ यसले चाहिँ परिणाम ल्याउँछ। अब हामीले हाम्रै कार्यक्रम मार्फत पनि अनि हाम्रा अरू साझेदार सहयोगी संस्थाहरू छन् उनीहरूले गर्ने कार्यक्रम मार्फतहरू पनि, होइन, अहिले उपभोक्ताहरूले यस्ता गुनासाहरू ल्याउन थालेका छन्, होइन, हाम्रो काम भएन, किन भएन, हामी तपाईँले चाहिँ हाम्रो क्षेत्रमा यति चाहिँ पैसा छुट्याउनु भएको थियो यो योजना गर्छु भनेर किन भएन भन्दाखेरि, अब बिस्तारै बिस्तारै तपाईँको त्यसको प्रभाव चाहिँ देखिन थालेको छ के हदसम्म। र मानिसमा पनि के भयो एउटा सकारात्मक चाहिँ त्यसले ऊर्जा ल्यायो कि ए होइन अब हामी सक्रिय भयो भने त हुँदो रहेछ, होइन? त अब यो यो सुशासनको, यो पारदर्शिताको, जवाफदेहिताको यसले सबैमा असर गर्छ। तपाईँ एउटा उपभोक्ता सचेत हुने बित्तिकै तपाईँको सम्बन्धित कार्यालय जसले त्यो खानेपानी योजना बनाउला अथवा सरसफाइ योजना गर्ला उसले सुन्न थाल्छ ए उपभोक्ता त आउँदो रहेछ त हामी कहाँ भन्ने, होइन? अब पत्र पत्रिका सञ्चार माध्यमहरूले अहिले निकालेको त्यसका प्रभावहरू देखिन्छन्, होइन? उहाँहरूले गएर इन्क्वायरी गर्दाखेरि, त्यसको खोजखबर गर्दाखेरि यो ठाउँमा त यस्तो भयो, एउटा योजना 10-12 वर्षबाट भइराखेको छ, पर्याप्त बजेट आउँदैन अथवा बजेटको दुरुपयोग भयो भन्ने किसिमको, होइन, यी चिजहरूले स्थितिलाई सुधार्न, होइन, हाम्रो पूर्वाधार र सेवाको स्तरहरू सुधार्नको लागि मद्दत गर्छ भन्ने चाहिँ देखाएको छ हाम्रो अनुभवहरूले।
खानेपानी र सरसफाई सम्बन्धीका योजना तर्जुमादेखि सञ्चालन प्रक्रियासम्म नागरिक सहभागिताको सुनिश्चित गर्न, पारदर्शिता र जवाफदेहिताको प्रवर्धन गर्न भ्रष्टाचार र अनुशासनहीनतालाई नियन्त्रण गर्न र सार्वजनिक सेवामाथि नागरिक अधिकारको सुनिश्चितता गर्न सुशासनको आवश्यकता पर्दछ। उसो भए खानेपानी र सरसफाई क्षेत्रमा नागरिक सहभागिता, पारदर्शिता र जवाफदेहिताको सुनिश्चितता कसरी गर्ने त? फेरि हेलबेटास नेपालको एकीकृत जलस्रोत व्यवस्थापन कार्यक्रमका सुशासन तथा पैरवी प्रबन्धक योगेश पन्त। नागरिकले अर्थात् कुनै एउटा खानेपानी र सरसफाईमा त्यहाँका नागरिकले कसरी सहभागिता वृद्धि गर्न या त संविधानले किटान गरेका नीति नियमले किटान गरे अनुसार कसरी सहभागिता बढाउन सक्छन्?
यसको लागि महत्वपूर्ण कुरो के हो भन्दाखेरि सूचना हो। उपभोक्तालाई सर्वप्रथम तपाईँको सूचना त्यहाँ चाहिँ के भइराखेको छ, जस्तो कुनै एउटा गाउँपालिका होला आजको दिनमा, त्यो गाउँपालिकामा तीन चारवटा संस्थाहरू काम गर्छन्, नेपाल सरकारको संस्था होला, अरू गैर सरकारी संस्थाहरू होलान्, र यिनीहरूले तपाईँको खानेपानी सरसफाई क्षेत्रमा काम गर्नको लागि आफ्नो बजेट होला, कार्यक्रम होला, होइन, त्यो बारे चाहिँ उपभोक्ताले जानकारी हुनै पर्दछ, होइन, सबभन्दा हामीले त्यहाँबाट चाहिँ वृद्धि गर्ने, होइन, त्यसका लागि तपाईँको अब घर दैलो कार्यक्रमहरू हुनसक्छ, त्यो गर्ने, हाम्रो नेपाल सरकारले नै यो स्थानीय तपाईँको स्तरको जुन तर्जुमा योजना तर्जुमाको चाहिँ एकदम राम्रो प्रक्रिया राम्ररी चाहिँ व्याख्या गरेको थियो, होइन, 14 खुट्कीले चाहिँ योजना कसरी गर्ने, एकदम बस्ती स्तरबाट सुरु गरेर माथि चाहिँ योजना आयोगसम्म पुग्ने, होइन, यस्ता किसिमका प्रक्रियाहरूले पनि तपाईँको उपभोक्तालाई अवसर दिन्छ थाहा पाउने, होइन, हामी चाहिँ यति चाहिँ पैसा आएको छ र यो पैसालाई हामी कसरी प्रयोग गर्ने।
सहभागिताको कुरा गर्दा कुन कुन चरणमा कहाँ कहाँका कसको सहभागिता हुनुपर्छ?
सहभागितालाई हामीले कसरी बुझौँ भन्दाखेरि, जसका लागि कुनै निर्णय गरिन्छ त्यो निर्णयले असर गर्ने मान्छेहरू, प्रत्यक्ष वा परोक्ष रूपमा असर गर्ने मान्छेहरू सबै तपाईँको सहभागी हुनु। सहभागी भने आजकल हामी कहाँ सहभागिता भनेर खुब चाहिँ आएको छ, होइन, सबैले महत्त्व पनि दिन्छन्, तर अझै पनि सहभागिता कस्तो भयो भन्दाखेरि थानगन्ती मात्रै भयो कि, होइन, यतिजना को आए मात्रै भयो, यतिजना महिला आए, यतिजना पुरुष आए, यतिजना जनजाति आए, यतिजना दलित आए, अब अर्को मान्छे आए, होइन, तर यो सहभागिता के हो भन्दाखेरि यो चाहिँ के भन्छ, प्रभावकारी सहभागिता, होइन, सक्रिय सहभागिता, त्यो सहभागिताले त्यहाँ त्यो ठाउँमा जुन निर्णय गरिन्छ नि त्यो निर्णयमा सहभागी हुने आउने मान्छेले प्रभाव पार्ने चाहिँ ठाउँ हुनु पऱ्यो, होइन, नत्र अब हामी कहाँ अझै पनि के देखिन्छ गाउँघरतिर तपाईँको मान्छेहरू भेला भए त्यहाँ बोल्ने दुई चारजना मान्छे अलिकति भन्नुहोस् न त्यहाँको हिसाबले अलि सचेत भइसकेका मान्छेहरू उहाँहरूले बोल्नुहुन्छ, अरू मान्छेहरू आएर हेरिरहन्छन्, होइन, अथवा अब के ल यसो गरौँ है भनेपछि ताली बजाउँछन्, होइन, अब त्यो ठाउँमा तपाईँको एउटा अब हामी जाने मान्छेले भन्यो यही सहभागी यति मान्छे थिए भन्ने त कुरो भयो, तर साँच्चीकै ती मान्छेहरू जो मान्छेले त्यहाँ बोल्न सकेका थिएनन्, होइन, तिनीहरूको चाहिँ बारेमा त्यो निर्णयले, होइन, कतिको चाहिँ भूमिका खेल्छ, उनीहरूको पक्षमा त्यो निर्णय कति भइराखेको छ भन्ने कुरो चाहिँ यो सहभागिताको सबभन्दा ठुलो हामीले मापन गर्ने कुरो हो, होइन, र मलाई लाग्छ त्यो त्यसमा अझै पनि हाम्रो थुप्रै कमजोरी छ, हामीले सुधार गर्नुपर्नेछ।
अब सुशासनकै अर्को अङ्ग पारदर्शिताको कुरा गरौँ। पारदर्शिता बिना त योजनाहरू अधुरा रहने, लथालिङ्ग बन्ने, कसै कसैलाई चाहिँ पैसा खायो भन्ने सम्मकाहरू पनि लाग्दो रहेछ। यो पारदर्शिता कसरी कायम गर्ने, कुनै विधि छ त्यस्तो?
अब यसका विधिहरू यो के हुन्छ भन्दाखेरि विभिन्न ठाउँको लागि विभिन्न विधिहरू हुने हो, होइन, र पारदर्शिताको यहाँ सबैभन्दा ठुलो कुरो चाहिँ थाहा पाउने कि सूचनामा चाहिँ सरोकार राख्ने मान्छेहरूले त्यो सूचनामा पहुँच हुने हो, होइन, त्यसको अब विभिन्न तरिका होला। तपाईँले जस्तो मान्नुहोस् खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ फेडरेसन भनेर भन्छ, होइन, अब उहाँहरूले के कार्यक्रमहरू सञ्चालन गर्नुभएको छ, त्यस अन्तर्गत के गरिन्छ भन्दाखेरि त्यो कार्यक्रम सञ्चालन भएका ठाउँहरूमा त्यो ठाउँको खानेपानी तथा सरसफाई क्षेत्रको वार्षिक लगानी पुस्तिका भनेर उहाँले निकाल्नुहुन्छ, अनि त्यसमा के हुन्छ, त्यो जिल्लामा त्यो कुनै आर्थिक वर्षमा कुन निकायले के काम गरिराखेको छ, कति पैसा छुट्याएको छ, होइन, त्यो सबै चिज त्यसमा डिटेलमा राखेको हुन्छ, अनि त्यो चाहिँ उहाँहरूले त्यसलाई सम्बन्धित उपभोक्ताहरूसम्म पुर्याउनुहुन्छ। त्यस्तै प्रकारले रेडियोबाट पनि त्यसको प्रसारण चाहिँ अहिले तपाईँको ग्रामीण क्षेत्रमा पनि रेडियोमा मान्य आम जनसमुदायको राम्रो पहुँच छ, होइन, त्यो रेडियोबाट गर्न सकियो, तपाईँको त्यही सूचनालाई ल्याएर अब त्यो सम्बन्धित कार्यालयहरूको चाहिँ के भित्तामा सूचना पार्टीहरूमा राख्न सकियो, विभिन्न ठाउँहरूमा तपाईँको उपभोक्ताहरूसित अन्तर्क्रिया कार्यक्रमहरू गर्न सकियो होइन। त्यसैले त्यो पारदर्शिता भनेको त्यो सम्पूर्ण पद्धति, मैले यहाँ बजेट मात्रै भने बजेट मात्रै होइन प्रक्रिया पनि हो, हामीले कुनै काम कसरी गर्छौँ, त्यसमा को को समावेश छ, कसको भूमिका के छ भन्ने यो सबैको बारेमा जानकारी दिने हो। र यो जानकारी दिने विभिन्न माध्यमहरू हुन सक्छन्, मैले त्यहाँ यहाँलाई निवेदन गरेँ होइन, तपाईँको चाहिँ अन्तर्क्रियाको कुरा आयो, तपाईँको रेडियोको कुराहरू आयो, त्यस्तै स्थानीय पत्रिकाहरू छन् केही केही ठाउँमा राम्रो हिसाबले निस्किराखेका छन्, सार्वजनिक सुनवाईका कुराहरू हुन सक्छन् होइन। यी चाहिँ विभिन्न उपायबाट हामी यो पारदर्शिता अभिवृद्धि गर्नको लागि चाहिँ सहयोग गर्न सक्छौँ।
यहाँहरूले जसरी प्रवर्धन गर्दै आउनुभएको छ, यहाँहरूले प्रवर्धन गर्दै आएको तरिका चाहिँ कुन हो? यी सबै तरिकाहरू पर्छन् या नीतिगत रूपमा पनि हामीले कुनै व्यवस्था गरेका छौँ? आयोजना सम्पन्न भएपछि यो प्रक्रियाहरू पूरा गरेर चाहिँ पारदर्शिता कायम गर्नुपर्छ है भनेर।
अब हामीहरूले गरिराखेकोमा हामी हाम्रो योजना स्तरमा हामीले पब्लिक अडिट भनेर भन्छौँ। पब्लिक अडिट हामी तिनवटा स्टेपमा चाहिँ गरिराखेको हुन्छ होइन। पब्लिक अडिट भने पनि यसमा तीनवटा छ। पहिलो हामीले चाहिँ सार्वजनिक सुनवाई गर्छौँ, पब्लिक हियरिङ। त्यसपछि त्यो पब्लिक हियरिङमा चाहिँ के हुन्छ भन्दाखेरि यो योजना के हो, यसमा कति पैसा आइराखेको छ, यसमा चाहिँ को चाहिँ समावेश छन्, कसले कसले कति योगदान गर्छन्, सम्बन्धित उपभोक्ताहरूले के काम गर्नुपर्छ होइन, यी सबै कुराहरूको चाहिँ डिटेल चाहिँ यसमा सुनाइन्छ। सबै सरकारहरू सरकारवालाहरू सहभागी हुन्छन्, गाउँलेहरू सबै भेला भएर होइन। त्यसपछि तपाईँको यो हामीले मिड टर्म रिभ्यू भनेर भन्छौँ, मध्यावधि चाहिँ समीक्षा भनेर। अनि त्यसमा चाहिँ अनि तपाईँको अब काम कसरी अगाडि बढिराखेको छ होइन, काम कसरी अगाडि बढिराखेको छ, तोकिएको समयमा काम हुन्छ कि हुँदैन, कति भयो, मान्छेहरूले आआफ्ना भूमिका कसरी निर्वाह गरिराखेका छन्, त्यसमा के किसिमको सुधार चाहिन्छ होइन, यी कुराहरूको हुन्छ भने। अनि लास्टमा तपाईँको अनि हामीले यो पब्लिक अडिट भनेर गर्नेमा चाहिँ के हो, यो चाहिँ योजनाको कार्य सम्पन्न भइसकेपछि हो, त्यो भने मुताबिकको काम भयो कि भएन, त्यो त्यसको प्राविधिक चाहिँ जुन डिजाइन छ, प्राविधिक स्ट्यान्डर्ड छ, त्यो अनुरूपको चाहिँ कामहरू भयो कि भएनन् होइन, कसको के कमजोरी भयो होइन, पैसाको भने बमोजिम सदुपयोग भयो कि भएन, यी सबै यावत कुराहरू त्यो हुन्छ। र त्यसपछि त्यसमा अब यदि कुनै किसिमको सुधारात्मक तपाईँको के अरे कार्य गर्नुपर्ने हो भने त्यो सम्बन्धितमा गएर त्यसलाई चाहिँ तुरन्तै यसो गर्नु पऱ्यो भनेर भनिन्छ। यसरी यसले यो हाम्रा तिनवटा चाहिँ कुराहरू हो। त्योभन्दा बाहेक मैले पहिला पनि भनेको थिएँ, अब हामीले यो स्थानीय तहमा, पहिला हामीले जिल्लामा गरिरहेको थियौँ, अब सायद स्थानीय तह पालिकामा, नगरपालिका गाउँपालिकामा गर्नुपर्ने हुन्छ होइन। त्यहाँ उनीहरूको खानेपानी सरसफाइमा चाहिँ वार्षिक कति लगानी हुन्छ त्यसको पुस्तिकाहरू निकाल्ने, रेडियोका कार्यक्रमहरू गर्ने होइन। त्यसपछि यो सार्वजनिक जुन सुनवाई भन्यो अघि हामीले यो योजना स्तरमा भन्यो, अब अलिकति वृहद स्तरमा गाउँपालिका स्तरमै त्यो पुरै क्षेत्रकै तपाईँको चाहिँ गर्ने। अनि त्यस्तै अर्को हामीले अहिले यो सुशासन अभिवृद्धिको एउटा राम्रो साधन हुन्छ भनेर गरिराखेको हामीले संयुक्त अनुगमन भनेर भन्छौँ, जोइन्ट मोनिटरिङ। कुनै खानेपानी योजनाको अनुगमन गर्ने, तर त्यो अनुगमन चाहिँ सबैले गर्ने कि संयुक्त, त्यो क्षेत्रमा भएका उपभोक्ताका प्रतिनिधिहरू, सम्बन्धित सरकारवाला चाहिँ के अरे निकायहरू होइन, कार्यालयहरू, नागरिक समाजका प्रतिनिधिहरू, राजनीतिक पार्टीका मान्छेहरू, ती सबै गएर होइन त्यसले चाहिँ त्यो अनुगमन गर्ने। र त्यो अनुगमनको उद्देश्य कस्तो भन्दाखेरि, खालि के गल्ती भएको छ भनेर त्यो गर्ने मात्रै होइन कि के समस्या छन् भन्ने, त्यो समस्यालाई सुल्झाउनको लागि ती आउने मान्छेहरूले के कसरी सहजीकरण गर्न सक्छन् त्यसमा पनि गर्ने होइन। योजना त अब तपाईँको त्यहाँ भएको होला, सानतिना गल्ती त ती सुधार होलान्, तर कुनै कुरा वृहत रूपमा अब ठुलो बजेट चाहिएला होइन, त्यसको लागि अब भन्नुहोस् न, अब हाम्रो त्यहाँको सम्बन्धित राजनीतिक पार्टीका मान्छेहरू, नागरिक समाजका मान्छेहरू, उनीहरूले आफ्नो तहबाट केही पहलकदमी गरिदिन सक्छन्, अरू स्थानीय तहका विवादहरू हुन सक्छन् होइन, त्यसमा सुल्झाउनको लागि भूमिका हुनसक्छ। त्यसैले त्यस्तो अलिकति बृहत्तर रूपमा चाहिँ गर्ने होइन, सुशासनमा यी कुराहरूले सहयोग पुग्छ भन्ने चाहिँ हामीले लागिराखेको छ। यद्यपि सुशासन भनेको कस्तो हुन्छ भन्दाखेरि, यो चाहिँ कन्टेक्स्ट स्पेसिफिक हुन्छ कि, यो विभिन्न ठाउँमा विभिन्न किसिमका चाहिँ यसका पद्धति छन्, चाहिँ के अरे टुल्सहरू छन् होइन, र अब हाम्रो लागि कुन उपयोग हुन्छ भन्ने त हामीले आफै प्रयोग गरेर आफै निर्धारण गर्ने।
हामीले कुराकानीका क्रममा पनि सहभागिता तथा पारदर्शिताका कुरा राम्रै भए पनि जवाफदेहितामा चाहिँ हामीलाई समस्या छ भन्ने कुरा गर्नुभयो। सार्वजनिक पद धारण गरेका व्यक्तिहरूलाई जवाफदेही बनाउनका लागि के त्यस्तो उपाय छ?
निश्चय नै, अब पहिलो कुरो त अब हाम्रो जुन भने नि यो हामी संक्रमण कालबाट अब बिस्तारै अलिकति स्थिरतातर्फ देश गइराखेको छ, किनकि यो सुशासन भन्ने चिज यस्तो छ कि तपाईँको यसलाई यो समग्रतामा हुन्छ कि तपाईँले देशको अन्य क्षेत्रको सुशासन बेग्लै र खानेपानी सरसफाइ क्षेत्रमा बेग्लै हुने चाहिँ होइन, होइन देशको त्यो समग्र सुशासनबाट नै यो खानेपानी सरसफाइ क्षेत्रको सुशासन पनि तपाईँको हुने हो, प्रभावित हुने हो, होइन। त्यसैले अब देश नै अब अलिकति हामीले सकारात्मक चाहिँ सोच राख्नुपर्छ र यो जुन अहिले हामीले स्थानीय तहको चुनाव गरिसक्यौँ, अब आएर हाम्रो प्रादेशिक चाहिँ चुनाव भइराखेको छ, होइन राष्ट्रिय सभाको चुनावहरू भइराखेको छ, यसले चाहिँ केही स्थितिहरू देशमा राजनीतिक स्थिरता आउनेको साथै तपाईँको यो सुशासनको कुराहरूमा पनि सुधार गर्न अवश्यमै मद्दत गर्छ। जस्तो उदाहरण भनौँ, अब पहिला हाम्रो के थियो, स्थानीय तहहरू तपाईँको सरकारी कर्मचारीबाट चाहिँ सञ्चालित भइराखेको थियो 20 वर्षपछि चुनाव, होइन। त्यो 20 वर्षको अवधिमा एक त त्यहाँ पर्याप्तै थिएन, मान्छे नै थिएन, एउटै सचिवजी चाहिँ तपाईँको 3-4 गाउँ विकास समिति हेर्ने पनि हुनुहुन्थ्यो, होइन। सचिवजीहरूको भूमिका कस्तो रह्यो भने उहाँहरूले चाहिँ नि राजनीतिक प्रतिनिधिले गरेका चिज पनि गर्नुपर्ने भयो, प्रशासनिक कामहरू पनि गर्नुपर्ने भयो, अनि त्यसमाथि अब त्यहाँ केही कथम कथा चिज कुनै गल्ती छ भने पनि हाम्रो त्यही देशको त्यही पद्धति अनुसारै, होइन, अब यो मान्छेले त्यहाँ गरेन ल सर्व गरिदियो भने चाहिँ सकियो। तर अब तपाईँको जुन स्थानीय तह आयो त्यो त त्यहाँको प्रतिनिधिको हो नि, अब स्थानीय सरकार हो त्यो, होइन। त्यसैले अब त्यहाँ त्यो गुन्जायस रहेन, उहाँहरू त जनताबाट चुनेर आएको, जनतासित प्रत्यक्ष नै होइन उहाँहरूको चाहिँ के अरे सम्पर्क छ र त्यसका प्रति उत्तरदायी हुनुहुन्छ, म जवाफदेही छैन भने उहाँले त्यो जवाफदेहिता चाहिँ के अरे पुरा नगरेको जनताले चाहिँ अनुभव गर्नुभयो भने उहाँहरूलाई अर्को चुनावबाट चाहिँ तपाईँको बहिष्कृत गरेर अर्को मान्छे ल्याउनुहुन्छ, होइन। अब यो सिस्टममा यो पद्धतिमा देश जान थाल्यो भने निसन्देह नै यसले चाहिँ जवाफदेहिताको कुरामा निकै सकारात्मक चाहिँ प्रभाव पार्छ। अब त्योभन्दा बाहेक अरू उपाय पनि हामीले बिचमा गरिराख्ने, यी सार्वजनिक सुनवाईका कुराहरू, तपाईँको कुरो के हो भन्दाखेरि यो सुशासन भने एउटाले अर्कोलाई दोष दिने कुरो होइन, यो चाहिँ सबैले आआफ्नो जिम्मेवारी लिने र संवाद र सहकार्यलाई बढाउने। सुशासनमा दुईवटा महत्त्वपूर्ण हुन्छ, एउटा हामीले चाहिँ नि अधिकारवाला भन्छौँ, होइन, राइट होल्डर्स, र अर्को ड्युटी बेयरर्स, जसले चाहिँ तपाईँको त्यो काम गर्ने हो, जसको दायित्व छ। र उहाँहरूले एक अर्कालाई दोष लाउनु भयो, टाढा टाढा हुनुभयो भने तपाईँको सुशासन अभिवृद्धि हुँदैन। उहाँहरू जति तपाईँको चाहिँ नजिक आउनुहुन्छ, जति संवाद बढ्छ, होइन, जति उहाँहरू बिचमा सहकार्य हुन्छ, त्यति नै त्यसले चाहिँ तपाईँको यो सुशासन सुधार गर्न अभिवृद्धि गर्न चाहिँ मद्दत गर्छ।
खानेपानीकै सवालमा कुराकानी गर्दा उसो भए उपभोक्ता एकातिर फर्कने अनि सेवा प्रदायक अर्थात् उपभोक्ता समितिका पदाधिकारीहरू अर्कातिर फर्कने गर्यो भने सुशासनको दूरी झनै चाहिँ बढ्दै जान्छ। सुशासन निम्त्याउनका लागि यहाँले भने जस्तै गरी संवाद र सहकार्य र नजिकबाट कुराहरू सुन्नु पर्यो, समाधानका लागि प्रयास गर्नु पर्यो।
र त्यसमाथि अर्को चिज थपिदिउँ, अब यो फेरि सुशासन भन्दाखेरि यो नियतको कुरो आउँछ सबैभन्दा तपाईँको, होइन, ती सहकार राख्ने र त्यसमा संलग्न हुने मानिसहरूको नियत चाहिँ तपाईँको साफ हुनु पऱ्यो, होइन। त्यस भएपछि मलाई लाग्छ चिज आफै राम्रो भएर गइहाल्छ, होइन।
हामीले यो कुराकानी खानेपानी र सरसफाइको सुशासनकै विषयमा केन्द्रित गऱ्यौँ। अन्त्यमा म फेरि एउटा प्रश्न राख्न चाहन्छु, कुनै एउटा खानेपानी प्रदायक संस्थामा 2-4 सरोकारवालाहरू फरक फरक भूमिका निर्वाह गर्ने सरोकारवालाहरू हुन सक्छन्, यिनीहरूको भूमिका कस्तो हुनुपर्छ सुशासन सुदृढ गर्नका लागि?
सेवा प्रदायकले सेवा दिने हो, सेवा निसन्देह नै गुणस्तरीय हुनु पर्यो, होइन, सेवाको नियमित हुनु पर्यो, त्यसमा उसको भूमिका छ। अब त्यो प्राविधिक कुराहरू होला धेरै जसो, होइन, यी चाहिँ प्राविधिक मानिसहरूको सेवा चाहिँ उपलब्ध गराउनु पर्ने होला, त्यस्तै उचित समयमा मर्मत सम्भारका कुराहरू होलान्, होइन, यी सबै चिज त्यो चाहिँ जसले सेवा प्रदान गरिराखेको छ उसले गरिदिनुपर्ने कुरो आयो। अब अर्को उपभोक्ता समितिको, हाम्रो जस्तो देशमा जसरी योजनाहरू बनेका छन् धेरै ठुलो भूमिका छ, अब धेरै जसो सानो योजनाहरू छन् त्यहीको उपभोक्ता समितिले चलाउँछ, र अब उपभोक्ता समिति जिम्मेवारीपूर्वक त्यसलाई चाहिँ हेर्नु पर्यो, उनीहरूले गर्ने बैठकहरू नियमित हुनु पर्यो, आफ्नो चाहिँ कतिमा गर्ने, अनि उपभोक्ता समितिमा अर्को के देखिन्छ हामी कहाँ धेरै ठूलो समस्या भन्दाखेरि खास गरेर साना उपभोक्ता समितिहरू तिनीहरू उपभोक्ता समिति भन्दा पनि बढी तपाईँको के भन्छ निर्माण चाहिँ समितिको रूपमा चाहिँ देखा पर्छन् कि त्यो योजनाको निर्माण चाहिँ समयसम्म ती सक्रिय हुन्छन् त्यसपछि तपाईँको निष्क्रिय हुन थाल्छ योजनाको निर्माण सम्पन्न भइसकेपछि तर खास हामीले उपभोक्ता समितिको जस्तो परिकल्पना गरेका छौँ हाम्रो उपभोक्ता समिति भनेको त्यो निर्माण समिति मात्रै होइन हाम्रो उपभोक्ता समिति भनेको त्यो निर्माण सकिसकेपछि त्यसलाई चाहिँ हामीले त्यो खानेपानी सरसफाई योजनालाई कसरी नियमित गर्ने भन्ने उनीहरूको दायित्व छ त्यो दायित्व उपभोक्ता समितिले पूरा गर्न सकेन भने तपाईँको योजना आफ्नो त्यसको जुन आयु हो स्वाभाविक आयु त्यो बाँच्न सक्दैन त्यो चाहिँ सकिन्छ त्यसैले उपभोक्ता समितिलाई सक्रिय बनाइराख्न उहाँहरूले आफ्नो अब कार्यकाल एउटा निश्चित तोकेर होइन त्यसपछि चाहिँ फेरि त्यसलाई पुनर्गठन गर्ने दुई वर्ष तीन वर्ष कति होला होइन उपयुक्त समयमा त्यो भयो भने के हुन्छ नयाँ मान्छे आउँछन् एउटा किसिमको उत्साहहरू हुन्छ अब हामी कहाँ के भयो उपभोक्ता समिति एकचोटि गठन भयो अब त्यसको पुनर्गठन पनि हुँदैन त्यसपछि त्यसको मिटिङ पनि हुँदैन ती पहिलाका सदस्यहरू कहाँ गए होइन कुनै ठाउँमा काहीँ सचिव मात्रै होला कुनै ठाउँमा अध्यक्ष मात्रै होला र उपभोक्ता समितिले आफूले गर्नुपर्ने उनीहरूको जुन जिम्मेवारी चाहिँ तोकिएको छ त्यो चाहिँ गरिराखेका हुँदैन त्यो गर्नु जरुरी हुन्छ र अर्को तपाईँले भन्नुभएको थियो उपभोक्ताको होइन अब उपभोक्ताको त सबैभन्दा ठुलो भूमिका हुने नै भइहाल्यो उपभोक्ताले अब पहिला त जुन चाहिँ त्यहाँ सेवा सुविधा छ पूर्वाधार छ त्यसलाई चाहिँ एकदम जिम्मेवारीपूर्वक चाहिँ उपयोग गर्नु पर्यो यो हाम्रो हो भन्ने भावना चाहिँ हुनु पर्यो र अर्को कुरो ती उपभोक्ताहरू आफ्नो अधिकारको बारे पनि सचेत हुनु पर्यो नि होइन उनीहरूले अघि हामीले भन्यौँ सेवा प्रदायकको एक किसिमको भूमिका छ उपभोक्ता समितिको एउटा भूमिका छ त्यो भूमिका त उनीहरूले त्यति बेला मात्रै तपाईँको चाहिँ प्रभावकारी तरिकाले गर्न सक्छन् गर्छन् जति बेला यो उपभोक्ता स्वयं जागृत हुन्छ उनीहरूले त्यो गर्नको लागि माग गर्न थाल्छ होइन सेवाग्राहीलाई गएर भन्ला ए भाइ तिमीले चाहिँ त यो चाहिँ शर्तमा यो चाहिँ यहाँ गरेको हो खोइ त तिमीले यो अनुसारको काम गरेनौ होइन सेवाग्राहीले पैसा लिइराखेको होला होइन यो पैसा तिमीले यो गर्छु भनेर यो बाबु चाहिँ गरेको हामीलाई पुगेन भन्ने त्यस्तै उपभोक्ता समिति पनि अब उनीहरूले चुनाव गरेर अथवा के अरे प्रतिनिधित्व हुने चिज हो होइन उनीहरूलाई पनि गएर भन्नु पऱ्यो हिजोको दिन त तिमीले चाहिँ यस्तो यस्तो म गर्छु भनेर चाहिँ तिमी उठ्या थियौ होइन तिमीले अब आज आएर त आफ्नो काम गरिराखेको छैनौ किन गरेनौ भनेर अनि यो उपभोक्ताको पनि तपाईँको यसमा भूमिका भयो त्यसैले यो तिनवटा असाध्य महत्त्वपूर्ण छ सबैको सक्रियता आवश्यक छ एउटा योजना चलाउनको लागि
उहाँ हुनुहुन्थ्यो हेल्भेटास नेपालको एकीकृत जलस्रोत व्यवस्थापन कार्यक्रमका सुशासन तथा पैरवी प्रबन्धक योगेश पन्त खानेपानी र सरसफाईमा सुशासनको आवश्यकता सुशासन कमजोर हुँदा खानेपानी र सरसफाईमा पर्ने असर सुशासनलाई प्रभावित बनाउने तत्त्व र सुशासन कायम गर्ने तरिकाका विषयमा कुराकानी गर्दै यो कुराकानीसँगै खानेपानी सरसफाई स्वच्छता र पोषण सम्बन्धी रेडियो कार्यक्रम पानी र सरसफाई आजलाई यति नै तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो सल्लाह सुझाव र प्रतिक्रिया पठाउन नभुल्नुहोला अर्को हप्ताको कार्यक्रममा खानेपानी सरसफाई र स्वच्छता तथा पोषण सम्बन्धी नयाँ विषयवस्तुका साथ उपस्थित हुने नै छौ त्यति बेलासम्मका लागि प्राविधिक साथी शशीन्द्र गौतम र सुरेश महर्जनसँगै पिटी लोप्चनलाई पनि बिदा दिनुहोस् नमस्कार।